یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ انجم ہیرلڈ گل۔ آج کے اس پروگرام میں سب سے پہلے ہم بات کریں گے اقوام متحدہ کی جنرل اسمبلی کا 74واں اجلاس، پاکستان کا مشن وزیر اعظم عمران خان کی قیادت میں موجود ہے، اور ان گزشتہ 5 دنوں کے دوران پاکستان کے سینئر صحافیوں نے کیا مشاہدہ کیا ہے، پاکستان کا جو ڈیلیگیشن ہے وہ اس دورے کو مشن کشمیر کے نام سے پہچانتا ہے، سو ہم دیکھیں گے کہ اس میں کیا ڈیولپمنٹس ہوئی ہیں اور کیا کچھ مشاہدے میں آیا ہے۔ پروگرام کے دوسرے حصے میں ہم بات کریں گے امریکہ میں جائزہ لیں گے کہ کسی بھی صدر کی مواخذے کا طریقہ کار کیا ہوتا ہے، اور خاص طور پہ آج کل کے حالات میں جب صدر ڈونلڈ ٹرمپ ان کے خلاف مواخذے کی کاروائی کے لیے تحقیقات شروع ہو چکی ہیں، ان کے لیے کیا چیلنجز ہیں۔ پروگرام کا ہمارا تیسرا سیگمنٹ، بات ہم کریں گے افغانستان کے انتخابات کے اوپر اور افغان طالبان کیوں کر صدارتی انتخابات کے خلاف ہیں۔ چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ اقوام متحدہ کی جنرل اسمبلی کا اجلاس جاری ہے، وزیر اعظم عمران خان اپنے ڈیلیگیشن کے ساتھ، وزیر خارجہ اور دیگر آفیشلز کے ساتھ یہاں پہ موجود ہیں۔ عالمی قیادت کے ساتھ ساتھ انسانی حقوق کے رہنماؤں، مختلف بین الاقوامی اداروں کے سربراہان، فلینتھراپسٹ، مختلف لوگوں سے ان کی ملاقاتیں ہوئی ہیں۔ ان ملاقاتوں کے بارے میں کیا کچھ آبزرویشن میں یا مشاہدے میں آیا ہے پاکستان کے سینئر جرنلسٹ کے، وہ جنہیں امریکہ میں مقیم ہیں یا پاکستان سے خاص طور پہ اس دورے کی کوریج کے لیے آئے ہیں، سو ان کے مشاہدات وہ ہم آپ کے ساتھ شیئر کرتے ہیں۔ انور اقبال صاحب ہمیں جوائن کر رہے ہیں، یو ایس بیسڈ سینئر صحافی، تجزیہ کار اور ڈان اخبار کے ساتھ وابستہ ہیں۔ طارق چودھری صاحب ہمیں جوائن کر رہے ہیں، سینئر صحافی ہیں، کالمسٹ ہیں، آج ٹیلی ویژن کے ساتھ ان کی وابستگی۔ متین حیدر صاحب ہمارے ساتھ ہوں گے، سینئر جرنلسٹ ہیں اور جی این این کے ساتھ ان کی وابستگی ہے، وہ بھی اس وقت نیو یارک کے اندر موجود ہیں۔ آگے چل کے رفعت سعید، مقصود یوسف صاحب ہمیں جوائن کریں گے، ان کی رائے بھی ہم لیں گے۔ انور اقبال صاحب بہت شکریہ آپ کا، آپ نے ہمارے لیے وقت نکالا۔ اگین بڑا بنیادی سوال ہے، آپ پچھلے 5 دن سے وہاں پہ ہیں اور کافی ایک جو ایجنڈا یا جس کی روزانہ تفصیلات آتی ہیں، بہت ایک مصروف اسکیجول ہوتا ہے پرائم منسٹر کا، فوکس کشمیر ہے۔ آپ نے ابھی تک اس بارے میں آپ کا کیا مشاہدہ ہے، کس انرجی کے ساتھ وہ اس پہ بات کر رہے ہیں، کیا ان کے آرگیومنٹس ہیں، کیا دنیا میسج کس حد تک قبول کر پا رہی ہے؟
دیکھیں، دو جو ہیں پہلو ہیں اس کے، جس کے دونوں پہ وہ زور ڈال رہے ہیں۔ ایک تو جو ہیومینٹیرین ایشوز ہیں، یعنی جو ہیومن رائٹس وائلیشن ہیں، جو وہاں تشدد ہو رہا ہے، جو 50 دن سے زیادہ ہو گئے کرفیو لگا ہوا ہے، جو مظالم ہو رہے ہیں کشمیری عوام پر، اس پہ گفتگو ہو رہی ہے۔ اور دوسرا جو ہے وہ کشمیر کے مسئلے کا سیاسی پہلو، یعنی ایک متنازع سرزمین ہے جس کو حل کرنا ہے، جس کو آپ نے وہ جس کو کوئی انڈیا پاکستان کے درمیان جو متنازع ہے اس کا کوئی حل نکالنا ہے، کشمیری عوام کی مرضی کے مطابق کوئی حل نکالنا ہے۔ تو جہاں تک پہلا جو پہلو ہے، یعنی جو
انسانی حقوق
کی، اس پر میں سمجھتا ہوں پاکستان کو عالمی برادری کی ہمدردیاں حاصل ہیں، اور جو ان کی اتنی بھی ان کی ملاقاتیں ہوئیں دو طرفہ بھی، اور جو میٹنگ میں انہوں نے شرکت کی، اس میں پاکستان کے موقف کی اس میں حمایت کی گئی، اور بھارت کو اس معاملے میں کنڈم بھی کیا گیا۔ لیکن جہاں تک سیاسی پہلو ہے کشمیر کے مسئلے کا، یہ کشمیر کے مسئلے کا مستقل حل نکالنے کی کوشش ہے، وہاں لگتا ہے کہ پاکستان کی بات نہیں سنی جا رہی۔
طارق چودھری صاحب نے ہمیں جوائن کیا ہے، سینئر صحافی، کالم نگار اور آج ٹیلی ویژن اسلام آباد کے ساتھ ان کی وابستگی، بیورو چیف اسلام آباد کے۔ جو سب بہت شکریہ آپ کا۔ وزیراعظم عمران خان، ان کا دورہ اور اس ریفرنس پہ ہم بات کر رہے ہیں کہ کشمیر، خاص طور پہ انہوں نے مشن کشمیر اس کو نام دیا گیا تھا، اب تک آپ کے مشاہدے میں کیا آیا ہے، پاکستانی مشن کی طرف سے کیا کچھ کیا کہا گیا ہے، انٹرنیشنل کمیونٹی نے کیا رسپونڈ کیا ہے؟
دیکھیں، 6 ستمبر کو جب یہ 6 اگست کو جب شروع ہوا تھا، جب انڈیا کی طرف سے یہ ایک انیکس کیا گیا صورتحال کو، اس کے بعد سے آج تک پرائم منسٹر آف پاکستان کا ایک فوکس ہے۔ میں آپ کو یاد دلاؤں گا، پرائم منسٹر آف پاکستان نے جس مسئلے پر قوم سے خطاب کیا تھا، اس میں انہوں نے کہا تھا کہ ہماری جو ہے دو رخی پالیسی ہے، ایک پالیسی یہ ہے کہ کشمیری عوام جو کہ لاک ڈاؤن کی کیفیت میں ہے، معاشرے کی کیفیت میں ہے، ان کو ایک تو امیڈیٹ ریلیف دلائی جائے، اور دوسرا جو مسئلہ ہے کشمیر ہے اس کا مستقل حل تلاش کیا جائے۔ تو اس وقت جو ہے ان کا فوری طور پر جو فوکس ہے گزشتہ 54 دن سے، کہ یہ جو ایک غیر انسانی اور ایک بربریت کا اقدام ہے کہ 80 لاکھ کے قریب عوام محاصرے میں ہیں، دنیا کی کوئی ایسی، آج کی جدید دنیا کی کوئی ایسی سہولت نہیں ہے جو ان تک پہنچ رہی ہو، خوراک نہیں ہے، دوائیاں نہیں ہیں، وہ مسلسل جو ہے انٹرنیشنل کمیونٹی کو इस बात पे उनका दरवाजा खटखटा रहे हैं कि कम अज कम अपना असल सुख इस्तेमाल करते हुए, यूनाइटेड नेशन है, अमरीका है, ह्यूमनिटेरियन अदारे हैं, वो भारत को कम अज कम इस बात पर तो मजबूर करें कि मुहासरा उठाए, कर्फ्यू उठाए, ताकि वहां की असल सूरत हाल सामने आए। इस हवाले से तो अभी तक भारत के कान पर जून तक नहीं रहेंगी। और बैन अल-अक़वामी बिरादरी को चाहिए कि इस इमीडिएट रिलीफ के लिए प्राइम मिनिस्टर ऑफ पाकिस्तान की इस कोशिश का साथ दें। अब जहां तक कश्मीर के मुस्तकिल हाल का ताल्लुक है, वो तो जाहिर एक बड़ा लंबा एक इशू है जिस पर एक डिप्लोमेटिक एफर्ट चाहिए। अब ये जो यहाँ पर गुज़श्ता चंद दिनों से प्राइम मिनिस्टर हैं, अब देखिए शायद उनका जो 1.25 साल का प्रीमियरशिप का दौर है, ये सबसे तवील तरीन दौरा है। वरना आपको पता है कि चीन भी गए थे, सऊदी अरब भी गए थे, वो 2 दिन के बाद वापस आ जाते हैं, क्योंकि मुल्क में जाहिर उनकी ज्यादा जरूरत है, ज्यादा एक चैलेंजिंग जो है वो टास्क उनके सामने है, जो उन्होंने अपना एक मिशन है एक सियासी रहनुमा के तौर पर। इसकी अहमियत देखें कि 7 दिन से 5 दिन से यहाँ पर वो मौजूद हैं, और कल भी उन्होंने यहाँ रहना है, और कल उनका ये जो सारा इवेंट है उसका पीक का टाइम है जब उनका खिताब होगा, और उस खिताब में वो बातचीत करेंगे। अब उनकी जो प्रेस कॉन्फ्रेंस थी 2 रोज पहले, उसमें भी उन्होंने कहा है कि मैं अपनी सारी कोशिशें कर चुका और कोशिशें कर रहा हूँ, और मैं बार बार इंटरनेशनल कम्युनिटी को ये बता रहा हूँ कि जिस मकाम पर कश्मीर का इशू है, इस मकाम पर इसने यहाँ खड़े नहीं रहना। अगर इसका कोई हल ना किया गया, अगर इस पर कोई सोल्यूशन ना निकाला गया, तो फिर इसके आगे सोचल और गंभीर होगी, और फिर वो चीजें किसी के हाथ में नहीं होगी। ये बड़ा अहम मैसेज है। वो बार बार कह रहे हैं कि यहाँ जहाँ कश्मीर आज खड़ा है, ये गंभीर मामला है, लेकिन इससे आगे मजीद गंभीर हो सकता है, और सूरत हाल ऐसी हो सकती है जिससे फिर बाद में वक्त शायद गुजर चुका हो। तो उनका मैसेज ये है कि इमीडिएट रिलीफ के लिए कम्युनिटी किरदार अदा करे, और कल उसका जाहिर है तकरीर का तो ठीक होगा, लेकिन कल के बाद भी जो है अब पोस्ट 27 सितंबर खिताब जो है उसके बाद देखना ये है कि कैसे रिस्पॉन्स आता है, और अगर रिस्पॉन्स ना आए खुदा ना खास्ता, मेरा ख्याल आना चाहिए, उसके बाद पाकिस्तान और जो कश्मीर से कश्मीर का जो जुड़े हुए लोग हैं वो कैसे उसको आगे लेके चलते हैं।
जी, ये बहुत इंपॉर्टेंट नुकता होगा। मतीन हैदर साहब हमारे साथ हैं, GNN TV के ब्यूरो चीफ हैं, सीनियर जर्नलिस्ट हैं। मतीन साहब, बेहद शुक्रिया आपका। आपका मुशाहदा जानना चाहूँगा कि पिछले 5 दिनों में पाकिस्तान मिशन ने क्या मैसेज कम्युनिकेट किया है, और वो कितना सुना गया है।
जी शुक्रिया असद। बिल्कुल, जिस तरह मेरे दो कलीग्स ने, अनवर इकबाल साहब ने और तारिक चौधरी साहब ने तफसील से रोशनी डाली इस पे, देखिए कोई बात दोहराने की बजाय मैं यही कहूंगा कि कोशिशें तो बहुत की गई, लेकिन जो 2-3 रोज कबल जो वजीर आजम इमरान खान की तकरीर थी, उसमें बिल्कुल वो मायूस नजर आ रहे थे, बेबस नजर आ रहे थे। वो कह रहे थे कि हमारी तमाम तर कोशिशें जो हैं वो उसका आलमी बिरादरी के ऊपर कोई असर नहीं हुआ, और इंडिया जो है वो अनमूव्ड है, यानी उसने उस पर किसी किस्म का कोई असर या हरकत नहीं हुई। तो ये जो है मायूसी का इजहार किया हमारे वजीर आजम ने आलमी बिरादरी के रवैये के ऊपर। तो अब यही कहना है जैसे तारिक चौधरी साहब ने कहा कि 27 सितंबर के बाद का जो मंजरनामा है, क्या सिर्फ ये सारी एफर्ट्स कोशिशें ये सिर्फ बाहर एक मुजाहरे तक थी, और सिर्फ वजीर आजम इमरान खान की तकरीर तक थी, और अगर यहीं तक थी और फिर वजीर आजम की मायूसी, देखना आगे ये है कि हमने मकबूजा कश्मीर के लॉकडाउन को कैसे खत्म करना है, वहां पे जो एक इंसानी अलमिया जन्म ले चुका है उसको कैसे खत्म करना है, उनके हक के लिए आवाज आगे कैसे बुलंद करनी है। खाली आवाज बुलंद नहीं करनी, नारा मारने से काम नहीं बनेगा, प्रैक्टिकली देखना है कि क्या कर सकते हैं। हिंदुस्तान जारियत किए जा रहा है और हम कह रहे हैं कि हम लड़ाई नहीं लड़ेंगे, तो हमें अपनी पॉलिसी, अपनी हिकमत अमली बिल्कुल क्लियर करनी होगी कि हिंदुस्तान के आर्मी चीफ, हिंदुस्तान की पॉलिटिकल लीडरशिप, हिंदुस्तानी वजीर खारजा कह चुके हैं कि अब हमारी नजरें आजाद कश्मीर के ऊपर हैं, हम फिर पीस पीस और डायलॉग और उसकी बात करते हैं तो ये हमारी कमजोरी होगी, हमें उस लेवल पे आना होगा। यकीनी तौर पे अगर हमारी मुसल्ला अफवाज हैं तो मुसल्ला अफवाज का डेफिनेटली काम यह है कि वो वतन अजीज की हिफाजत करें, और अगर उसकी सलामती के ऊपर कोई आंच आए तो उसका भरपूर दफा करें। तो ये आगे हमारी सिक्योरिटी, डिफेंस और फॉरन पॉलिसी के लिए आगे 27 सितंबर के बाद बड़े चैलेंजेस हैं।
ये जो पोस्ट 27 जैसे जॉर्ज साहब भी कह रहे हैं कि इंपॉर्टेंट होगा। आखिरी सवाल आपने तीनों पैनल से करना चाहूंगा। अनवर इकबाल साहब, ये बताइएगा कि इमरान खान ने पाकिस्तान से रवानगी से पहले एक बात कही थी कि मैं एक कश्मीर के ऊपर कोई डिफरेंट बात कर सकता हूं, और अब वो कल का दिन है और देखना होगा कि वो अपनी तकरीर में क्या कहते हैं। जैसे तारिक चौधरी साहब और मतीन हैदर साहब भी इस बारे में निशानदेही कर रहे हैं कि अभी तक अगर इंटरनेशनल कम्युनिटी ने असर नहीं लिया बात का, या इंडिया ने अपनी पोजीशन नहीं बदली है, तो फिर पाकिस्तान के ऊपर भी दबाव होगा, लोगों का भी, कश्मीरियों का भी, तो फिर देखना होगा कि क्या क्या ऑप्शन या क्या रास्ता इख्तियार किया जाता है। इस रेफरेंस में बताइएगा क्या कुछ नया प्राइम मिनिस्टर कह सकते हैं, क्या वाज़े अल्फाज में कोई ये भी कह सकते हैं कि ठीक है अगर इंटरनेशनल कम्युनिटी मीडिएट नहीं कर रही तो दोनों मुल्क बाकायदा किसी एडवांसमेंट की तरफ जा रहे हैं या पाकिस्तान भी रिटेलिएट कर सकता है, क्या कोई ऐसी बात आ सकती है?
मैं नहीं समझता कि इमरान खान खुदकुशी करेंगे। ये तो आप यहाँ जनरल असेंबली में खड़े होकर ये कहना कि मैं एडवांस यानी फौजी लिहाज से हम एडवांसमेंट की तरफ बढ़ सकते हैं तो खुदकुशी होगी। जनरल इमरान खान ने दो इशारे किए हैं आज इंटरव्यू में, एक इंटरव्यू उन्होंने न्यूयॉर्क टाइम्स को जो दिया है और एक जो कल शाम अल जजीरा को दिया था, उसमें दोनों उन्होंने दो इशारे किए कि क्या वो कह सकते हैं। एक तो ये कि बराह रास्त वो अकवा मुतहदा से कहेंगे कि वहाँ इंटरवीन करे और अपने मुबसरीन और अपने फौजी भेजे जो वहाँ मौजूद हैं ऑलरेडी इन मौके वाले, उनको वहाँ एक्टिवेट किया जाए। और दूसरे वो ये कहेंगे कि अगर हालात खराब हुए तो ये कन्वेंशनल वॉर की तरफ जा सकते हैं, और अगर कन्वेंशनल वॉर हुई तो पाकिस्तान मजबूर हो सकता है कि ये बहुत तेजी से अगर उस पर वो पाकिस्तान और भारत दोनों के खाबों में बात नहीं रहती, वॉर हो जाए तो वॉर फिर अपनी इंतहा तक पहुंच सकती है और दोनों मुल्क अगर न्यूक्लियर आर्म्ड हों तो फिर न्यूक्लियर कॉन्फ्लिक्ट की तरफ जा सकती है, इसको रोका जाए। ये इस तरह की बात कर सकते हैं, लेकिन ये कभी भी नहीं कहेंगे कि हम एडवांस कर जाएंगे, ये तो खुदकुशी होगी।
तारिक चौधरी साहब
जी, यस
जी, यही के आप कल की तकरीर में बिलखसूस कश्मीर के रेफरेंस में जो उन्होंने हिंट किया था कि वो एक नई या मुख्तलिफ बात कह सकते हैं, क्या वो मुख्तलिफ बात कोई आउट ऑफ अ बॉक्स
देखिए
ऑप्शन की है या बाकायदा किसी तसादम की तरफ इशारे की हो सकती है?
नहीं, देखिए तसादम के हवाले से प्राइम मिनिस्टर ने जो परसों यूनाइटेड नेशंस के ऑफिस में एक प्रेस कॉन्फ्रेंस की थी तो उन्होंने बिल्कुल वाजह तौर पर कहा था कि कोई जंग वाली कोई बात नहीं, कोई ऑप्शन ऐसी बात नहीं है और ना इसके बारे में सोच सकते हैं। देखिए सियासी सफारती लिहाज से अब तक जो कुछ प्राइम मिनिस्टर ने कहना था वो कह लिया हुआ है, बहुत बार कह दिया हुआ है इंटरव्यूज में, अपने तकरीरों में। कल डेफिनेटली कोई ऐसा, आपको पता है यूनाइटेड नेशंस का स्कोप जो है और उसकी यहाँ पर तकरीर करने का बड़ा महदूद है, अच्छे अल्फाज में वो बात करेंगे। लेकिन एक बात मैं जरूर कह सकता हूँ कि अगर पाकिस्तान की बात ना सुनी गई तो मैं जो मुजफ्फराबाद में प्राइम मिनिस्टर ने खिताब किया था, आपको पता है कि उससे पहले एक सीनेरियो था मुजफ्फराबाद में और पाकिस्तान में, खासतौर पर मुजफ्फराबाद में, कि बहुत से लोग जो हैं तंजीमें हैं वो बार बार जो हैं वो LOC
की तरफ
जाने
की
बात कर रहे थे। प्राइम मिनिस्टर ने अपने खिताब में कहा था कि फिलहाल कोई LOC की तरफ ना जाए, कोई तंजीम कोई सच्ची जमात कश्मीरी पर जो की जो नुमाइंदगी करते हैं। मेरा ख्याल है कि प्राइम मिनिस्टर दुनिया को ये बात कन्वे करने की कोशिश कर रहे हैं कि अगर महजब अंदाज से, सफारती अंदाज से, सियासी लिहाज से, अखलाकी लिहाज से बात ना सुनी गई तो फिर एक वक्त आएगा कि जो लीडरशिप है उसके लिए अवाम के जज्बात को कंट्रोल करना मुश्किल हो जाएगा। तो मेरा ये ख्याल है कि यही मैसेज होगा पाकिस्तान का, प्राइम मिनिस्टर पाकिस्तान का। बाकी ये बात ठीक है, वो बार बार कह चुके हैं कि इंसानी हकूक की तंजीमें जाएं, यूनाइटेड नेशंस के ऑब्जर्वर जाएं, OIC के लोग जाएं, वो तो कह चुके हैं। अनमोगिब तो पहले मौजूद है, लेकिन अनमोगिब की जो प्रेस रिलीज हैं, जो हैंड आउट्स हैं, वो हम बचपन से सुनते आ रहे हैं, देखते आ रहे हैं, वो दिल्ली में जाती हैं और दिल्ली में उनको देख के फाड़ के फेंक दिया जाता है डस्टबिन में। तो उनका किरदार तो बहुत ही महदूद और बहुत बहुत ज्यादा कोई ऐसा नुमाया नहीं है। हाँ, अगर यूनाइटेड नेशंस के ऑब्जर्वर जाते हैं और प्राइम मिनिस्टर मुतालबा करते हैं तो फिर देखना यह है कि इंडिया उनके हवाले से क्या रिस्पॉन्ड करता है। तो मेरे ख्याल कल के खिताब में उनकी अब तक इतनी बातें की हैं, उनका क्रक्स जो है वो पैनल बरादरी के सामने होगा कि अब तक पाकिस्तान ने क्या किया है और अगर पाकिस्तान का जो एक सफारती एक स्टैंड है उस पर कान न धरे गए तो फिर उसके नतायज क्या हो सकते हैं खिते के लिए।
जी मतीन हैदर साहब, आपके ख्याल में प्राइम मिनिस्टर अपनी कल के खिताब में क्या नया इजाफा कर सकते हैं?
जी बिल्कुल, जिस तरह दोनों हमारे दोस्तों ने कहा कि उनकी बात को आगे बढ़ाते हुए ये करूंगा कि एक तो जस्ट रिकॉल के वजीर आजम इमरान खान ने मुजफ्फराबाद में खिताब करते हुए कश्मीरी आवाम से यही कहा था कि वो 27 सितंबर तक वेट करें। अब आपका ये पूछना है कि और ये नुकता कि जी अब वो क्या कह सकते हैं, यकीनी तौर पे नंबर वन वो यही कहेंगे कि अक़वामे मुत्तहिदा के जो पीस ट्रूपर्स हैं उनका जो पीस मिशन है वो वहाँ पे इंटरवीन करे, क्योंकि यूनाइटेड नेशंस ही वो वाहिद फोरम है जो दुनिया में अमन सलामती और तनाज़ात के हल के लिए अपना किरदार अदा कर सकता है। और अगर UN की तरफ से कोई ऐलान आ गया, कोई इनिशिएटिव लिया गया वज़ीर आज़म की तकरीर या अपील के जवाब में, तो वो यकीनी तौर पर पाकिस्तान के लिए बड़ी अहम पेशरफ्त होगा। और अगर ये चीज़ें ना हुई, अगर इनकी तकरीर के बावजूद किसी किस्म का कोई इनिशिएटिव आलमी इदारे की जानिब से, UN की जानिब से ना लिया गया, तो फिर लिमिटेड यकीनी तौर पे झड़प हो सकती है। वो झड़प यही हो सकती है कि जो अभी तक रोका जा रहा है आजाद कश्मीर में आवाम को कि वो लाइन ऑफ कंट्रोल की तरफ मत जाएं, तो लोग फिर लाइन ऑफ कंट्रोल को भी अबूर करने
ठीक
की
है,
कोशिश करेंगे, और पाकिस्तानी क्यादत खुद भी ऐलान कर सकती है कि जी अब हम लाइन ऑफ कंट्रोल जो है वो क्रॉस करने की कश्मीरी आवाम को इजाजत देंगे। तो कल का खिताब उसके ऊपर नजरें लगी हुई हैं, आलमी बरादरी के सामने हकायक रखेंगे, अपील करेंगे, और यूएन से मुदाखलत का खास तौर पर वजीर आजम इमरान खान साहब अपील करेंगे।
आखिरी सवाल, आखिरी रेफरेंस जितना मुख्तसर उसको कर सकें। एक तो ये है कि जो कुछ अभी हमारे सीनियर जर्नलिस्ट के मुशाहदे में आया, जो न्यूयॉर्क के अंदर मौजूद हैं, कि पाकिस्तान के मिशन ने, प्राइम मिनिस्टर ने वहाँ पे क्या एफ़र्ट्स की, और एक अब दूसरा ये कि क्या मज़ीद किया जा सकता था या जिस एरिए के ऊपर ख़ास तौर पर फोकस हो सकता था, कहाँ पर कमी रह गई है, इस बारे में अगर कोई नुक्ता, कोई
जी
पहलू अगर उजागर कर सकें। अनवर इकबाल साहब आप भी, तारिक चौधरी साहब और मतीन हैदर साहब। अनवर इकबाल साहब आप।
मेरा ख्याल है कि पाकिस्तान ने इसको अच्छा टैक्टफुली हैंडल किया है इन हालात में, जिस तरह का आप देखें जो ल्यूक वार्म रिस्पॉन्स है इंटरनेशनल कम्युनिटी का, उसमें हम इतने ही कर सकते थे, उससे बहुत ज्यादा की गुंजाइश नहीं थी। आप देखें मीडिया में जिस तरह से प्रोजेक्ट किया, नहीं अपने क्याम के दौरान इन्होंने एक बहुत अच्छी, मेरे ख्याल इनके जो नए लॉबिस्ट हैं वो बहुत इफेक्टिव साबित हो रहे हैं, कि आप ये देखें कि आज ब्रेकफास्ट आवर में MSNBC के उसमें भी, न्यूयॉर्क टाइम्स में भी आ गया, हर तरफ तो मीडिया में प्रोजेक्ट किया, इनके थिंक टैंक्स में जाके बोलते रहे, यूएन के हर फोरम में बोलते रहे। हमारे पास इस वक्त यही ऑप्शन है, जाहिर है हम ऐलान जंग नहीं कर सकते, और जिस तरह मतीन हैदर ने कहा वो भी नहीं कर सकते कि हम अपने आवाम को कहें कि लाइन ऑफ कंट्रोल क्रॉस कर जाओ, अगर आजाद कश्मीर के लोग लाइन ऑफ कंट्रोल क्रॉस कर जाएं तो क्या होगा, उनको मार देंगे इंडियन फौजी, उसके अलावा कुछ भी नहीं होगा। तो मैं समझता हूँ कि बहुत मुनासिब तरीके से इसको हैंडल किया गया है।
मतीन हैदर साहब।
जी बिल्कुल, देखिए जो चीज़ ज्यादा होनी चाहिए थी, बिल्कुल जो सफारती महाज के ऊपर हमारी सफारती पॉलिसी को सिर्फ टेलीफोन कॉल्स तक जो है वो चीज़ें महदूद रहीं, वज़ीर आज़म इमरान खान और वज़ीर ख़ारजा शाह महमूद कुरैशी मां सवाई बीजिंग के, जहाँ पे वज़ीर ख़ारजा ने दौरा किया, बाकी सब जगह टेलीफोन कॉल्स की गई। टेलीफोन कॉल और बिलमुशाफा मुलाकात में बहुत फ़र्क है। अगर वो हंगामी मिशंस पे निकलते, वो तमाम तर सिक्योरिटी काउंसिल के ममालिक, खास तौर पे यूरोप में बरतानिया और फ्रांस, चीन का वो दौरा कर चुके थे, रशिया उन्हें टेलीफोन कॉल के बजाय रूसी वजीर खारजा से मिलना चाहिए था, और यकीनी तौर पे चूंकि सूरत हाल बहुत क्रिटिकल थी, हंगामी तौर पे या तो वजीर खारजा वाशिंगटन का दौरा करते या वजीर आजम को खुद आना पड़ता, खुद वो आते और बातचीत इसके ऊपर करते, लेकिन अब सूरत हाल चूंकि बहुत गंभीर है, अब इसका वाहिद और वाहिद हल यही है कि हम अपनी डिप्लोमेटिक पॉलिसी जो है डिप्लोमेटिक ऑफेंसिव पाकिस्तान, उसमें मजीद सख्ती लाए, और सिर्फ 27 सितंबर तक सिर्फ इस पर इजहार इत्मीनान करके ना बैठ जाए कि जी हमने सब कुछ कर दिया, अब आलमी बरादरी ने अगर कुछ नहीं किया तो पाकिस्तान अपनी कोशिशें जारी रखे जारहाना अंदाज में। खास तौर पर एक आज नया पहलू वो ये है कि अरब ममालिक, इस्लामिक वर्ल्ड जिसके ऊपर पाकिस्तान को हमेशा मान रहा है, उसको एक्टिवेट करे, चे जाए कि जी यूरोप और अमेरिका से तवक्को रखी जाए, बड़ी तादाद में तकरीबन कम वेश 1.5 करोड़ के करीब इंडियंस जो हैं वो सिर्फ मिडिल ईस्ट के अंदर हैं, गल्फ कंट्रीज के अंदर हैं, वहां पे पाकिस्तान के स्ट्रांग रिलेशंस हैं, अगर उन गल्फ कंट्रीज की जानब से हिंदुस्तान को महज एक बयानिया धमकी दे दी जाए इक्तसादी बाइकआउट करने की, उनका जो एक्सपैट्रिएट्स है, उनकी जो ह्यूमन रिसोर्स है वहां पे, उसको निकालने की, तो मैं समझता हूँ वो भी बहुत कारगर साबित हो सकता है। तो इस पहलू के ऊपर भी गौर करना चाहिए, महज बयानबाजी तकरीरों इससे काम नहीं चलेगा।
बहुत शुक्रिया मतीन हैदर साहब आपका, अनवर इकबाल साहब आपके भी हम ममनून हैं। तारिक चौधरी साहब से हमारा लाइन ड्रॉप हो गई, आखिरी सवाल का वो जवाब नहीं दे सके, उनका भी बेहद शुक्रिया। और सामिन हमें ज्वाइन किया है रफत सईद साहब ने, सीनियर सहाफ़ी हैं, तजियाकार हैं और आज टेलीविजन के कराची ब्यूरो को हेड करते हैं। मकसूद यूसुफी साहब हमें ज्वाइन कर रहे हैं, वो भी सीनियर सहाफ़ी हैं, उनकी हम राय लेते हैं लेकिन एक मुख्तसर सी ब्रेक के बाद।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है जहाँ रंग, मैं हूँ असद हसन और प्रोड्यूसर है हमारे साथ अंजुम हेरल गिल। बात हम कर रहे हैं अक़वामे मुत्तहिदा की जनरल असम्बली का इजलास, पाकिस्तान का मिशन या पाकिस्तान का वफद वज़ीर आज़म इमरान खान की क़यादत में यहाँ पे मौजूद है, कश्मीर उनकी एजेंडे में سر فہرست نظر آتا ہے. اور ہمارا سوال یہاں پہ نیو یارک کے اندر موجود سینئر صحافیوں سے یہ ہے کہ اب تک ان کا مشاہدہ کیسا رہا, کس انداز میں انہوں نے اپنا پوائنٹ آف ویو پیش کرنے کی کوشش کی ہے, اور مزید اس میں کیا کمی بیشی ہے, اور کل کیا امکانات ہیں کہ وہ اپنی تقریر میں کیا کچھ نیا کہہ سکتے ہیں. انور اقبال صاحب, طارق چودھری اور مدین حیدر کی رائے آپ سن چکے. رفت سعید صاحب, آپ کے بھی ہم ممنون ہیں. مقصود یوسفی صاحب, آپ نے ہمارے لیے وقت نکالا, آپ کا بھی بہت شکریہ. رفت صاحب, آپ اپنی رائے دیجیے گا, اب تک آپ کے مشاہدے میں کیا آیا, مزید کیا کرنے کی ضرورت ہے؟
دیکھیں اصل ایک بات یہ ہے کہ بہت زیادہ خوشیاں نہیں منانی چاہیے, اور یہ بھی نہیں ہونا چاہیے کہ وزیر اعظم 27 تاریخ کو پاکستان واپس پہنچیں تو ایئرپورٹ پہ بھنگڑے ڈال کر ہار پہنا کر ان کا استقبال کیا جائے, اس طرح دورہ واشنگٹن سے واپسی پر اس طرح ہوا تھا جیسے کہ وہ فتح کر کے کوئی چیز آئے ہو. تو میرے خیال میں بہت زیادہ ہم جلدی خوش فہمی کا شکار ہو جاتے ہیں جس کی وجہ سے نقصانات ہوتے ہیں. خارجہ پالیسی جس طرح کی ابھی آپ متین حیدر جو بات کر رہے تھے وہ بالکل درست ہے, ہم نے بہت تاخیر کی ہے, ہم نے کوئی لابنگ نہیں کی, سارا معاملہ اس پہ چھوڑ دیا کہ ہم ایک جوہری قوت ہیں اور ہم جو کہیں گے وہ بات ہو جائے گی. اور صدر ٹرمپ سے ملاقات کے بعد تو ایسا لگتا ہے ہم نہال ہو جاتے ہیں کہ بس سب کچھ ہم نے فتح کر لیا, سب کچھ ہم نے بتا دیا. ایسا نہیں ہے, دنیا کی سیاست اس طرح سے نہیں چل رہی ہے جس طرح سے ہم سوچ رہے ہیں. اور اس میں میں واضح طور سے یہ بات کہوں گا کہ جو پاکستان کی جو خارجہ پالیسی ہے اس میں کوئی بہت زیادہ ہمیں کامیابی نہیں ملی ہے. 18, 19, 20 رہنماؤں سے ملاقات کو ہم یہ تاثر دے رہے ہیں کہ اتنی ملاقاتیں ہو گئی ہیں اور اب ہم نے اقوام عالم کو آگاہ کر دیا ہے, ہم نے بہت تاخیر کی ہے اس سارے معاملے میں جس کا ہمیں نقصان ہوا ہے. انڈیا نے بہت اگریسولی اپنی جو سفارتی مہم ہے اسے جاری رکھا اور اس کا نتیجہ آپ نے ہیوسٹن میں دیکھا کس طرح کا اجتماع ہوا, کس طرح سے امریکی صدر وہاں پر آئے. ہم بہت زیادہ کامیابی حاصل نہیں کر سکے ہیں لیکن ہمیں مایوس نہیں ہونا چاہیے, لیکن اور کوششیں جاری رکھنی چاہیے, ان کوششوں کو جاری رہنا چاہیے جو وزیر اعظم نے یہاں آ کر کی ہیں, جتنی ملاقاتیں کی اس کی کنٹینیوشن ہونی چاہیے. جب ہمارے جو سیکٹری خارجہ ہیں انہیں, وزیر خارجہ انہیں اب اس کی فالو اپ ملاقاتیں بھی کرنی چاہیے لوگوں کو آگاہ کرنے کے لیے.
صحیح. مقصود یوسفی صاحب, آپ کے بھی ممنون ہیں. آپ کا مشاہدہ کیا ہے اور آپ کیا تجویز کرتے ہیں کہ کیا اس میں ایڈ کیا جائے ایفرٹس میں؟
جی بالکل, میرے فاضل دوستوں نے جس رائے کا اظہار کیا بالکل درست ہے کہ کوششیں رکنی نہیں چاہیے, یہ کوششیں جاری رہنا چاہیے. گو کہ لابنگ ہماری کمزور نظر آتی ہے اور اس کا فائدہ یقیناً ہمارے مخالف ملک کو پہنچتا ہے. اب سوال یہ پیدا ہوتا ہے کہ آگے یہ کیا کرنا چاہتے ہیں اور کیا کریں گے. یہ بات درست ہے کہ وزیر اعظم عمران خان نے اور ان کی ٹیم نے کشمیر کا ایک مسئلہ جو اقوام متحدہ کی نظروں سے بہت عرصے سے اجھل نظر آ رہا تھا اس کو دوبارہ انہوں نے اجاگر کیا ہے, اور لابنگ کے حد تک اگر کمزوری ہے بھی تو عالمی سطح پہ جو عالمی نمائندوں سے یا رہنماؤں سے ملاقاتیں وزیر اعظم کر رہے ہیں یا وزیر خارجہ کر رہے ہیں اس کے مثبت نتائج آنے چاہیے. لیکن ہم یہ دیکھتے ہیں کہ ابھی تک صرف ترکی اور ایران کی طرف سے مسئلہ کشمیر پر ہماری حمایت کی گئی ہے, باقی اسلامک ممالک ہیں یا دیگر ممالک ہیں ان کی طرف سے کوئی واضح نقطۂ نظر سامنے نہیں آ رہا. اور یہ بات بالکل صحیح کہی جا رہی ہے پاکستان کی طرف سے کہ اگر مسئلہ کشمیر کی طرف سے اقوام متحدہ اسی طرح بے اعتنائی برتتی رہی اور بھارت کی جارحیت مقبوضہ کشمیر پر اور کشمیری عوام پر جاری رہی تو اس کا الٹیمیٹ نتیجہ جو ہے وہ خونریزی کی شکل میں نکلے گا, اور یہ خونریزی کی پھر کوئی حد نہیں ہوتی, یہ بڑھتی چلی جاتی ہے, اس کے مختلف روپ ہوتے ہیں, اور اگر خدا نہ خواستہ یہ جنگ کی صورت اختیار کر لے تو پھر اسے روکا نہیں جا سکے گا کسی بھی سطح پر. تو اس لیے اقوام متحدہ کو بھی اور عالمی رہنماؤں کو بھی توجہ دینی چاہیے کہ پاکستان کا جو نقطہ نظر ہے یا کشمیری عوام کا جو موقف ہے اس پر غور کرے, اور امن و امان کی صورتحال کو بحال رکھنے کے لیے, برقرار کرنے کے لیے اپنی کوششوں کو بروئے کار لائے. جس طرح بے اعتنائی برتنے سے یا خاموشی اختیار کرنے سے امن امان کو برقرار نہیں رکھا جا سکے گا. جی
جی رفت سعید صاحب, کیا اس بار اگر ظاہر اب 27 کو ایڈریس کے بعد پرائم منسٹر چلے جائیں گے, ان کا طویل ترین یہ دورہ ہے کسی بھی ملک کا باہر رہے ہیں جب سے اقتدار میں آئے ہیں, سپوز 27 آپ کیا دیکھ رہے ہیں؟
دیکھیں ایک بات میں جو پہلے کہنا میں رہ گئی تھی میں یہ کہوں گا کہ اگر وزیر اعظم اقوام متحدہ کے گزشتہ سال والے اجلاس میں آ جاتے تو ان کی زیادہ انٹریکٹیو ہوتا معاملہ, کیونکہ ان کی یہاں بہت سارے رہنماؤں سے پہلی ملاقات ہے, تو پہلی ملاقات میں اس طرح کے معاملات نہیں ہوتے. اگر یہ دوسری تیسری ملاقات ہوتی تو بہت زیادہ اچھے انداز سے معاملہ آگے چل سکتا تھا, لیکن اب اس میں جو ہے سارا معاملہ یہ کہ اس کو فوکس کرنا, اس کو آگے لے کے چلنا, اس کا فالو اپ کرنا یہ بہت ضروری ہے. اور اگر یہ چیز نہیں کی گئی تو جس طرح وزیر اعظم بار بار ایک اشارہ دے رہے ہیں, کیونکہ انہوں نے اپنی گفتگو میں ایک بار یہ بھی کہی کہ وہ عالمی رویے سے خاص طور سے اقوام متحدہ کا جو رویہ ابھی تک رہا ہے, باتیں نہیں عملی اقدامات میں جو آگے نہیں آ رہے ہیں, اس پہ انہیں مایوسی ہوئی ہے. یقیناً ان کی مایوسی میں یہ بات نظر آتی ہے کہ کوئی ایسا اقدام ہو سکتا ہے, اور یقیناً جب اتنا دیوار سے لگایا جائے گا تو اس میں اگر کسی وقت بھی کوئی معاملہ فلیئر اپ ہو گیا تو پھر یہ رکے گا نہیں کہیں, یہ بہت آگے تک جائے گا, اور اسے کنٹرول کرنا پھر عالمی قوتوں کے لیے بہت مشکل ہو جائے گا, اور پھر امریکی صدر شاید ڈونلڈ ٹرمپ بھی کچھ نہ کر سکے, اور یہ معاملہ سب کے ہاتھوں سے نکل جائے گا. لہٰذا اس صورتحال سے بچنے کے لیے ہمیں اقدامات کرنے ہوں گے, ہمیں دوبارہ سے ان میٹنگوں کا آغاز کرنا ہوگا, اور کسی پایہ تکمیل تک پہنچانے کے لیے اقوام متحدہ کا نہایت اہم کردار ہے. اور اقوام متحدہ اگر اس میں آگے آ جاتی ہے, اور کوئی فی الحال کشیدگی پہلے کوشش ہونی چاہیے بات چیت کا راستہ کھلے, جس طرح کہ آج ابھی سارک اور وزرائے خارجہ کی کانفرنس جو میٹنگ ہے اس میں دیکھتے ہیں کہ کیا رویہ رہتا ہے, کیا چیز ہوتی ہے, بھارت کی طرف سے مسلسل انکار آ رہا ہے, تو ان چیزوں کو ہمیں دیکھنا ہوگا.
جی جی یوسف صاحب, پوسٹ 27 آپ کے خیال میں.
جی بات یہ ہے کہ دیکھیں وزیر اعظم نے ابھی اپنی دو روز پہلے پریس کانفرنس میں یہ بات کہی تھی کہ ہم اقوام متحدہ تک نہیں رکیں گے, بلکہ اقوام متحدہ کے اجلاس کے بعد ہم اسلامی کانفرنس او آئی سی کا اجلاس بلوا رہے ہیں, سربراہ اجلاس, اس میں ہم یہ بات رکھیں گے, اور اگر او آئی سی کے تمام ممالک مل کر کوئی ٹھوس موقع اختیار کرتے ہیں تو شاید بھارت کے اوپر اس کا کوئی اثر بھی ہوگا اور دنیا بھی اس کی طرف توجہ دے گی. اور اس لابنگ کو, اس مشن کو اقوام مشن سمجھ کر عمران خان کو جاری رکھنا ہوگا تاکہ دنیا کے سامنے یہ بتایا جا سکے کہ پاکستان اپنی طرف سے پوری کوشش کر رہا ہے کہ امن و دنیا کا امن و امان نہ بگڑ پائے. اگر بھارت اپنی جارحیت نہیں روکتا اور اپنی جارحیت کو جاری رکھتا ہے تو پھر امن و امان کو خطرہ جو ہوگا اس کی ذمہ دار بھی پوری اقوام عالم ہوگی اور بھارت ہوگا, پاکستان کا اس میں کوئی حصہ نہیں ہوگا, کیونکہ پاکستان آخری حد تک یہ کوشش کر رہا ہے کہ بھارت کو سمجھایا جا سکے, مودی سرکار کو یہ بتایا جا سکے کہ اس کے اقدامات جارحیت پر مبنی ہیں اور کشمیری عوام کی آزادی سلب کر کے انہیں قید رکھ کر محصور رکھ کر امن و امان کو برقرار نہیں رکھا جائے.
بہت شکریہ آپ کا مقصود یوسفی صاحب, آپ ہمارے ساتھ تھے, رفعت سعید صاحب آپ کے بھی ہم ممنون ہیں, آپ نے ہمارے لیے وقت نکالا. اور سامعین اسی کا ایک اور زاویہ, اس پہ ہم بات کرتے ہیں. زاہد امین کاشف صاحب ہمارے ساتھ ہیں, فارمر چیئرمین ہیں پاکستان کے زیر انتظام کشمیر کے پرائم منسٹر انسپیکشن کمیشن کے, اور اس وقت وہ بھی نیو یارک کے اندر موجود ہیں, اور دیکھتے ہیں کہ انہوں نے کیا آبزرو کیا, اور پھر چونکہ وہ ایک کشمیری بھی ہیں سو اس ریفرنس میں ان کی رائے لیتے ہیں. اور دوسرا یہ کہ کل 27 ستمبر کو پاکستان اور پاکستان کے زیر انتظام کشمیر سے تعلق رکھنے والے لوگ بالخصوص, اور جو بھارت کے زیر انتظام کشمیر کے لوگ ہیں, ان وہ مل کے ایک احتجاجی ریلی کا انعقاد کرنا چاہتے ہیں. اس میں کس حد تک وہ موبلائز کر پائے ہیں, کمیونٹی کو کیا ایکسپیکٹیشنز ہیں, زاہد امین صاحب سے پوچھتے ہیں. زاہد صاحب بہت شکریہ آپ کا, نیو یارک میں آپ ہیں, نیو یارک میں کیسا ماحول رہا اب تک آپ کے خیال میں کشمیر تنازع کے اوپر؟
آپ کا بہت شکریہ. اس وقت جو صورتحال ہے وہ یوں ہے کہ جتنے بھی لوگ ریاست ہے متحدہ امریکہ میں کشمیری مقیم ہے, ریاست کے دونوں اطراف کے منقسم شدہ حصوں کے لوگ, ان کے ہاں بڑی اس وقت پریشانی ہے, تشویش ہے, اضطراب ہے, بے چینی ہے, اور وہ 27 ستمبر کے اس پروگرام میں بھرپور شرکت کرنا چاہتے ہیں, خود سے شرکت کرنا چاہتے ہیں. کل لوگ بڑی تعداد میں اپنے کاروبار, اپنے جابز کو چھوڑ کر یہاں نیو یارک میں جمع ہوں گے, اور ان کی اس خواہش کا بیسکلی مقصد صرف یہ ہے کہ دنیا کو باور کرانا ہے کہ کشمیر کے اندر جو لگ بھگ 1 کروڑ لوگ اس وقت مکمل جیل کی شکل میں منتقل کیے جا چکے ہیں, مقفل کیے جا چکے ہیں, لاک ڈاؤن کیا جا چکا ہے, کرفیو ہے, نہ خوراک ہے, نہ دویات ہے, نہ بجلی ہے, بے شمار ایریاز میں نہ پانی ہے, یہ لوگ کشمیری مل کر چاہتے ہیں اپنے پاکستانی کمیونٹی اور امریکنز جو حقوق انسانی پہ یقین رکھنے والے دیگر عالمگیر جو عناصر ہیں ان کے تعاون کے ساتھ متوجہ کر رہے ہیں دنیا کو کہ اس وقت انسان, کشمیر کا انسان بدترین انڈین جیل کے اندر مقفل ہے, بند ہے. دنیا کو اس میں اپنا کردار ادا کرنا چاہیے. یہ ہے کل کے اس مظاہرے کا مقصد, اور اس کے لیے لوگ بہت بےتابی کے ساتھ تیاری کر رہے ہیں.
کتنی ایکسپیکٹیشنز ہیں آپ کی, کتنا مجمع یا کتنے تعداد میں لوگ یہاں پہ آ سکتے ہیں؟ کیونکہ ہم نے یہ دیکھا کہ واشنگٹن میں جب عمران خان آئے تھے سو کم و بیش 20,000 افراد ان کے استقبال کے لیے موجود تھے. سو اب جبکہ یہ پی ٹی آئی بھی اس میں کال دے رہی ہے, اس کی جو لوکل یہاں پہ لیڈرشپ ہے, کشمیر کی لیڈرشپ بھی اس پہ کال دے رہی ہے, تو کیا ایکسپیکٹ کر رہے ہیں آپ؟
دیکھیے صاحب, میں کوئی ایگزیکٹ فگر بتانے کی پوزیشن میں تو نہیں ہوں, لیکن چند دنوں سے رابطوں میں ہوں, تو جو مجھے اندازہ ہو رہا ہے یہ ایک بہت بڑا انسانی اجتماع ہونے کو جا رہا ہے.
بہت شکریہ آپ کا زاہد امین کاشف, آپ ہمارے ساتھ موجود تھے, آپ نے ہمارے لیے وقت نکالا, آپ کا بھی شکریہ. سامعین ایک بریک ہم لیتے ہیں, بریک کے بعد واپس آئیں گے پروگرام کے اگلے سیگمنٹ پہ بات کریں گے.
یہ وائس آف امریکہ واشنگٹن ہے. آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں, پتا ہے www.urduvoa.com.
یہ وائس آف امریکہ واشنگٹن ہے, پروگرام میں جہاں رنگ میں ہوں اسد حسن, اور پروڈیوسر ہیں ہمارے ساتھ انجم ایرل گل. اور پروگرام کے سلسلے میں ہم بات کریں گے صدر ڈونلڈ ٹرمپ, جن کے مواخذے جو اپنے خلاف مواخذے کی کاروائی کو مذاق قرار دے رہے ہیں, لیکن بہت سارے تجزیہ نگاروں کے نزدیک یہ کاروائی اب سنجیدہ ہو سکتی ہے. اور اس کاروائی کے پیچھے آپ کو معلوم ہے جو خبریں ہیں, صدر ڈونلڈ ٹرمپ ان کی یوکرین کے صدر کے ساتھ اور یوکرین کے آفیشلس کے ساتھ جو ٹیلی فون گفتگو ہے اس کا ٹرانسکرپٹ جاری کیا گیا ہے. اور اس ٹرانسکرپٹ کو پڑھتے ہوئے جو ڈیموکریٹک پارٹی ہے ان کا موقف یہ ہے کہ صدر ڈونلڈ ٹرمپ نے اپنے دفتر کا استعمال کیا ہے اور اپنے سیاسی مخالفین کے خلاف اپنے دفتر کو استعمال کیا ہے, اور ملک سے باہر کے کی اینٹیٹی کو انوالو کرنے کی کوشش کی ہے. یہ ان کے خیال میں یہ مواخذے کی زد میں یہ بات آتی ہے. اور اس کے اوپر نینسی پلوسی, انہوں نے منگل کو یہ اعلان بھی کیا تھا کہ صدر ٹرمپ نے اپنے حلف کی خلاف ورزی کی اور ان کا احتساب ہونا چاہیے. جو ریپبلکنز لیڈرز ہیں ان میں سے بعض کے جو بیانات آئے ہیں اس کے پس منظر میں وہ یہ کہہ رہے ہیں کہ جو ٹرانسکرپٹ جاری ہوا ہے وہ قطن کسی بھی طرح سے کسی جرم کو یا اس کی جانب نشاندہی نہیں کرتا ہے. وہ مکمل طور پر صدر ڈونلڈ ٹرمپ کی حمایت کر رہے ہیں, اور صدر ڈونلڈ ٹرمپ بھی یہ کہہ رہے ہیں کہ یہ کاروائی جو ہے وہ در حقیقت محض ایک مذاق ہے. سو انالیسز ہم لیتے ہیں کہ واقعتاً یہ مسئلہ اس بنیاد کے اوپر جو آگے بڑھ رہا ہے کوئی چیلنج بن سکتا ہے ایک, اور دوسرا یہ کہ قانونی طور پہ پروسیس کیا ہوتا ہے, مرحلہ کیا ہوتا ہے اگر پریزیڈنٹس کا مواخذہ ہونا ہو یا ان کی امپیچمنٹ ہونی ہو. خالد کالو صاحب ہمارے ساتھ ہیں, یو ایس بیسڈ اٹارنی, فارمر ڈسٹرکٹ اٹارنی کینٹکی اسٹیٹ کے اندر, اور علی عمران صاحب واشنگٹن بیسڈ جرنلسٹ ہیں, کالمسٹ ہیں, اور اس ایشو کو بڑا کلوزلی واچ کر رہے ہیں, فالو کر رہے ہیں. سو پہلے ذرا اس کے ٹیکنیکل اینگلس پہ بات کر لیتے ہیں. کالو صاحب بہت شکریہ آپ کا. آپ یہ بتائیے گا کہ کتنی مشکل ہوتا ہے کسی بھی پریزیڈنٹ کو امپیچ کرنا, اور یہ جس بنیاد کے اوپر یہ مقدمہ آگے بڑھ رہا ہے کتنی مضبوط ہے آپ کے خیال میں یا کمزور ہے؟
دیکھیں امپیچمنٹ جو ہے وہ دو چیزیں ہوتی ہیں, ایک امپیچمنٹ ہوتی ہے اور ایک کنوکشن ہوتی ہے. امپیچمنٹ جو ہے اس کو آپ ایسے سمجھ لیں جیسے انڈائٹمنٹ ہوتی ہے کرمنل کیس میں نا, گرینڈ جوری جو ہے وہ اس کو انویسٹیگیٹ کرتی ہے, اس کے بعد پھر وہ انڈائٹ کرتے ہیں. تو یہ پریزیڈنٹ ٹرمپ صاحب جو ہیں یہ چوتھے پریزیڈنٹ ہوں گے جو ہیں بلکہ جنہوں نے جو اس کو انڈائٹ اس کو فیس کر رہے ہیں امپیچمنٹ کو. تو اس میں تو ووٹ جو ہے وہ تو میجورٹی ہے ڈیموکریٹس کے پاس, اگر وہ چاہتے ہیں تو وہ ان کے خلاف آرٹیکلز آف امپیچمنٹ جو ہیں وہ ایشو کر سکتے ہیں. تو مجھے لگتا ہے کہ یہ جو جتنا ان کے خلاف جو ابھی ایلیگیشنز ہیں اور ڈیموکریٹس اور سارا پالیٹکس جو ہے یہ ایکچولی یعنی اس کی یہ کوازائی کرمنل ہے لیکن ہے پولیٹیکل یہ ایشو. یعنی جب وہ امپیچمنٹ کی بات کرتے ہیں تو اس کی بیسس یہ ہوتا ہے کہ جی کانسٹیٹیوشن کہتا ہے کہ ٹریزن برائبری اور ادر کرائمز اور مسڈیمینرز ادر ہائی کرائمز اور مسڈیمینرز وہ لگتا ہے ایسے جیسے کرمنل ہے. تو یہ جو ایلیگیشن ہے وہ کرمنل رانگ ڈوئنگ ہے لیکن جو پروسیس ہے وہ پولیٹیکل ہے. تو ڈیموکریٹس کے لیے یہ کوئی زیادہ مشکل نہیں ہے جو آرٹیکلز آف امپیچمنٹ جو ہیں ان کو پاس کرنا ہے اس میں.
صحیح, مشکل نہیں ہو سکتا. علی عمران صاحب بہت شکریہ آپ کا بھی. کس طرف بڑھتا ہوا دیکھ رہے ہیں, کیونکہ پچھلے دو دن سے بالخصوص اس کے اوپر پورا امریکہ کا جو میڈیا ہے اس کی توجہ ہے اور انٹرنیشنل کمیونٹی کی بھی, اور وہ بھی ان حالات میں جب لیڈرشپ یہاں پہ نیو یارک میں آئی ہوئی ہے. سو یہ امپیچمنٹ پریزیڈنٹ ڈونلڈ ٹرمپ کے لیے یہ جو ٹرانسکرپٹ جاری ہوا ہے یہ کافی مواد فراہم کرتا ہے. الیکشن ایئر بھی ہے, क्या इसकी इम्प्लिकेशंस आप देखते हैं?
शुक्रिया असद जी। देखिए, मैं समझता हूँ कि जो स्पीकर पेलोसी ने जब ये अनाउंस किया कि वो इम्पीचमेंट स्टार्ट करेंगे, तो उसमें उन्होंने ये बताया कि ऑलरेडी वहाँ पे जो 6 कमिटीज हैं हाउस की, वो उस पर इंक्वायरीज कर रही हैं। तो इन सब की इंक्वायरीज जो हैं वो इस इम्पीचमेंट जो इंक्वायरी होगी जो स्पीकर ने अनाउंस किया है फॉर्मल, उसके अंदर आ जाएंगी। तो जहाँ तक इम्पीच करने का सवाल है, तो उसमें हाउस जो है वहीं से उसका आगाज होता है और हाउस उसको कर सकता है, फिर वो सेनेट में जाता है, सेनेट कोर्ट बन जाता है और वहाँ पे चीफ जस्टिस होता है। तो पॉलिटिकल जो हालात चल रहे हैं 2020 के जो नेक्स्ट ईयर के इलेक्शन है उसको सामने रखते हुए ये एक हाई स्टेक्स इशू है दोनों पार्टीज के लिए, डेमोक्रेट्स के लिए भी और रिपब्लिकन्स के लिए भी। तो इन दोनों में आप देखेंगे क्या कितना शोर मचाया जाता है और पॉलिटिकल थिएटर और पॉलिटिकल नैरेटिव और पॉलिटिकल ओपिनियन को किस तरीके से आगे ले जा सकते हैं दोनों पार्टीज, वो इसको करेंगे। लेकिन जो स्पीकर, आपने जवाज की बात की, तो स्पीकर पॉलिसी ने जो स्टेटमेंट दिया है उसमें उन्होंने यही आर्ग्यू किया है कि उन्होंने कॉन्स्टिट्यूशन और लॉ दोनों की वायोलेशन की है। उनको मुख्तलिफ जो हवाले दिए हैं उन्होंने, इंक्लूडिंग जो कि लेटेस्ट उनकी जो प्रेजिडेंशियल कॉल थी यूक्रेन के प्रेजिडेंट के साथ।
सही सर, लेकिन ये बताइएगा कि अब इलेक्शंस भी हैं, सो मामला डेमोक्रेट्स के लिए भी उतना ही हसास है, क्योंकि अगर इम्पीचमेंट की तरफ से बाकायदा संजीदा कोशिशें होती हैं और आगे कोर्ट में जाके या इवन कांग्रेस के अंदर उसके लिए बात आगे नहीं बढ़ती है, तो वो एक तरह से बड़ा ब्लो बैक करेगी ये एफर्ट्स है।
देखिए, जहाँ तक उनके पास, क्योंकि हाउस तो उनके कंट्रोल में है, तो वो डिपेंड करता है कि किस तरीके से ये चलते हैं और वाकई इसमें तो वो कर सकते हैं, लेकिन स्टेक्स जो हैं दोनों के वो बहुत हाई हैं। क्योंकि अब देखें, डेमोक्रेट्स को भी अपना कैंडिडेट्स ऐसे पेश करने हैं जो कि उनका मुकाबला कर सकें ट्रंप का। ट्रंप के दूसरी तरफ देखा जाए तो उनके बहुत सारे जो उनके सपोर्टर्स हैं वो उनके साथ हैं बदस्तूर, बावजूद इसके कि डेमोक्रेट्स ने दावा किया है कि उन्होंने कॉन्स्टिट्यूशन की खिलाफ वर्जी की है और दूसरी भी कंट्रोवर्सीज साथ साथ चल रही हैं। तो अब ये एक बड़ा एक पॉलिटिकल टसल होगी, पॉलिटिकल फाइट चलेगी वाशिंगटन में कि ये आगे 2020 का इलेक्शन किस तरफ जाता है।
कानू साहब, आपकी राय इसके पॉलिटिकल इम्प्लिकेशंस इलेक्शन ईयर्स के अंदर?
देखें, ये वो जो नैन्सी पेलोसी है, अभी तक तो वो टिपटो कर रही थी ना, तो बड़ी सीरियस नहीं थी, डिस्करेज कर रही थी, क्योंकि जो मॉडरेट्स हैं डेमोक्रेट्स हैं उनको मसला हो सकता है, क्योंकि जो इंडिपेंडेंट्स हैं वो यूजली डिसाइड करते हैं क्लोज इलेक्शंस। लेकिन अब ये है कि उसके ऊपर, नैन्सी पेलोसी के ऊपर भी बहुत प्रेशर था, पोलिटिकल प्रेशर था, बल्कि जो एलिजाबेथ वॉरन जो है, हु इज नाउ इज द सेकंड फर्स्ट इन डेमोक्रेटिक पोल्स, उसने भी खासा क्रिटिसाइज किया कि नैन्सी पेलोसी और उनकी जो हाउस वाले हैं वो कुछ भी नहीं कर रहे। तो फाइनली एवरीबॉडी ऑन द डेमोक्रेटिक साइड इज ऑन बोर्ड। जो पोल्स हैं वो अभी शो कर रहे हैं कि जो 36% हैं वो इसके हक में है कि इम्पीचमेंट होनी चाहिए और 49% जो हैं वो इसके खिलाफ हैं। लेकिन ये पोल्स आज 2-4 दिन पुराने हैं, ये जो नए ट्रांसक्रिप्ट आए ना, ये एक्चुअली खासी डैमिंग है इनके, ट्रंप के खिलाफ। आई मीन द ट्रूथ इज, अगर आप वो पॉलिटिक्स को छोड़ दें, सिर्फ कानूनी हवाले से देखें, तो ये बड़ा सीरियस है, अनप्रेसिडेंट है यूएस की हिस्ट्री में कि जो प्रेसिडेंट है वो इस तरह की किसी और फॉरेन लीडर को ब्राइब कर रहा है और प्रेशर कर रहा है कि तुम मेरा जो अपोनेंट है उसको किसी तरह फंसाओ और उसके ऊपर जो मुझे मवाद जो है वो मुहैया करें। तो इशू खासा सीरियस है। तो ये वो है जिसमें, यू नो, फॉर डेमोक्रेट्स, यू आर डैम्ड इफ यू डू इट एंड यू आर डैम्ड इफ यू डोंट। सो आई थिंक दे मेड देयर पॉलिटिकल बेट कि जी ठीक है, ये इम्पीचमेंट जो है ना ये करनी पड़ेगी। मेरा ख्याल अगर नहीं करते ना तो वो इनके लिए और डेंजरस होता।
बहुत शुक्रिया आपका खालिद गालू साहब, आपने हमें ज्वाइन किया। अली इमरान साहब, आपके भी ममनून हैं, आपने हमारे लिए वक्त निकाला। सामिन, एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे, प्रोग्राम के अगले सेगमेंट पे बात करते हैं।
आप प्रोग्राम सदाए जहां तो सुनते हैं ना, हमारी वेबसाइट भी विजिट करते होंगे। आइए पता फिर से बताते हैं, www.rnn.fm और www.urduvoa.com।
VOA उर्दू अब आपके हाथ में। पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए। دور جانے کی ضرورت نہیں۔ وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں۔ آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے۔ وی او اے اردو اب آپ کے ہاتھ میں۔
یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام میں جہاں رنگ میں ہوں اسد حسن اور پروڈیوسر انجم ہیرل گل۔ پروگرام کے سلسلے میں ہم ایکسکلوسو انٹرویو جو طالبان کے ترجمان نے وائس آف امریکہ کو دیا ہے اس کے کچھ کنٹینٹ آپ کے ساتھ شیئر کرتے ہیں، اور اس کے بعد اس مواد کے اوپر ہم تبصرہ اور تجزیہ لیں گے۔ افغانستان میں صدارتی انتخابات کی جو ہے تیاریاں مکمل ہیں، لیکن طالبان ان انتخابات کے حق میں نہیں ہیں۔ طالبان نے الیکشن کے دوران حملوں کا سلسلہ تیز کرنے کا عندیہ دیا ہے۔ افغان حکومت الیکشن کو ہی افغانستان کی ترقی کا ضامن سمجھتی ہے، لیکن طالبان اس سے متفق نہیں ہیں۔ وائس آف امریکہ سے بات کرتے ہوئے طالبان کے دوحا آفس میں جو ترجمان تھے محمد سہیل شاہین، انہوں نے کہا ہے کہ 2001 میں جب امریکہ اور اتحادی افواج نے افغانستان پر حملہ کیا تھا تو الیکشن کے ذریعے ہی غیر ملکی تسلط کو دوام دیا گیا۔ ان کے بقول طالبان ترجمان کا کہنا یہ تھا کہ ہم ان انتخابات کو بالکل بھی صحیح نہیں سمجھتے، جب ملک غیر ملکی تسلط سے آزاد ہوگا تب افغان عوام خود فیصلہ کریں گے کہ وہ کس طرز کی حکومت چاہتے ہیں۔ ان کا کہنا تھا کہ ہم پھر بھی افغانستان کے عوام کا فیصلہ ماننے کے پابند ہوں گے۔ خیال رہے کہ افغانستان میں 28 ستمبر کو صدارتی انتخابات ہو رہی ہیں، جس کے لیے کئی امیدوار مد مقابل ہیں، لیکن اصل مقابلہ موجودہ صدر اشرف غنی، چیف ایگزیکٹو عبداللہ عبداللہ اور کسی حد تک گلبدین حکمت یار کے درمیان ہے۔ طالبان کے ترجمان سے ہمارے جس نمائندے نے گفتگو کی، نظر الاسلام، اس وقت وہ ہمارے ساتھ موجود ہیں پشاور سے۔ ان سے مزید معلومات ہم حاصل کرتے ہیں کہ ان انتخابات کو قبول نہ کرنے یا جنگ کے لیے تیار رہنے کے پیچھے طالبان کی حکمت عملی ہے کیا، اور کتنے کانفیڈنٹ ہے طالبان کہ یہ مذاکرات دوبارہ بحال ہو سکتے ہیں؟ نظر الاسلام، بہت شکریہ آپ کا۔ نظر الاسلام، آپ نے ہمیں جوائن کیا ہے، ہمیں کچھ اس کے مزید چیدہ چیدہ نکات بتائیے گا۔ آپ کی جو سہیل شاہین ترجمان طالبان، ان کے ساتھ جو گفتگو ہوئی ہے،
دیکھیں جیسا کہ آپ نے خود ہی بتایا ہے کہ الیکشن کا وہ شروع دن سے ہی وہ اس کے مخالف ہیں۔ وہ یہ سمجھتے ہیں کہ ان کی حکومت جو 2001 میں جو ٹاپل کی گئی اور اس کے بعد سے پھر انہوں نے الیکشن شروع کیے، تو وہ یہ سمجھتے ہیں کہ جو فارن انویژن ہے اس کو یہ اس طرح کے الیکشن جو ہیں وہ دوام دیتے ہیں۔ تو یہی وجہ ہے کہ، اور پھر دوسرا وہ یہ بھی کہتے ہیں کہ افغانستان میں کی جو گورنمنٹ ہے اس کو وہ ایک پرفیکٹ گورنمنٹ قرار دیتے ہیں، اور آپ اگر دیکھیں تو وہ ان سے ابھی تک مذاکرات تک بھی نہیں کر رہے ہیں، کیونکہ وہ ریئل پاور اسٹرکچر جو کوریڈور ہے وہ یو ایس اور ان کے اتحادی جو ہیں وہ ان کو سمجھتے ہیں، تو اسی وجہ سے وہ ان انتخابات میں حصہ نہیں لیتے ہیں۔ جہاں تک آپ نے ان کی کانفیڈنس کی بات کی تو وہ بہت ہی کانفیڈنٹ ہیں، وہ چاہتے ہیں کہ مذاکرات جہاں سے ٹوٹے ہیں، بس وہ تو کہتے ہیں کہ ایگریمنٹ بن چکا ہے اور یو ایس جو ہے وہ ہمارے ساتھ تمام نقاط پہ وہ راضی ہو چکا ہے، تو وہ آئیں اور تو چھوڑیں، اس پہ جو انیشلز ہیں مطلب طالبان کی طرف سے بھی ہو چکے ہیں، زلمے خلیل زاد صاحب کی طرف سے بھی ہو چکے ہیں، وہ چاہتے ہیں کہ جہاں سے سلسلہ ٹوٹا تھا وہاں سے جڑے اور یہی واحد وہ حل ہوگا افغانستان میں پیس کے حوالے سے۔
صحیح،
تو اور وہ بھی یہ بھی کہتے ہیں کہ ہم نے جو باتیں کی ہیں یو ایس کے ساتھ وہ بالکل برابری کے حد پہ کی ہیں۔ تو کانفیڈنس تو ان کا یہ ہے کہ وہ کہتے ہیں کہ دیکھیں 70% پہ تو آلریڈی ہم ہی ہیں، تو وہ مطلب کہ ایک اپر ہینڈ سے بات کرتے ہیں اور وہ بہت کانفیڈنٹ ہیں۔
بہت شکریہ نظر اسلام، آپ نے ہمیں اپڈیٹ کیا، اور اس کے اوپر اب ہم تبصرہ اور تجزیہ لیتے ہیں کہ طالبان کے اس اعتماد کی وجہ کیا ہے، وہ جنگ کے لیے کیوں تیار ہیں، انتخابات کے عمل کو کیوں وہ زیادہ قبول یا پسند نہیں کرتے ہیں۔ امبیسڈر ایاز وزیر صاحب ہمارے ساتھ موجود ہیں، کسی تعارف کے محتاج نہیں ہیں، افغان ایشوز کے ایکسپرٹ ہیں اور ہمیں جوائن کر رہی ہیں۔ ڈاکٹر سرفراز خان، ایریا اسٹڈیز، پشاور یونیورسٹی ان کے ہیڈ ہیں۔ ان دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ امبیسڈر ایاز وزیر صاحب، آپ فرمائیے گا، آپ نے سہیل شاہین صاحب جو ترجمان طالبان کے، ان کا انٹرویو کیا، نظر اسلام نے ان کی زبان سے ہم نے کچھ معلومات آپ تک پہنچائی ہیں کچھ اسکرپٹ کی صورت میں بھی، کیا وجہ ہے طالبان اتنے کانفیڈنٹ کیوں ہیں؟ وہ امریکہ کو کہہ رہے ہیں کہ اگر مذاکرات نہیں شروع کرنے تو پھر جنگ کے لیے تیار رہیں، الیکشنز کو بھی وہ نہیں سمجھتے کہ یہ پورے نمائندہ انتخابات ہوں گے.
دیکھیے، الیکشن کے بارے میں تو آپ نے اپنے انٹروڈکشن میں بتا دیا کہ وہ بوم کانفرنس کے بعد جو حکومت بنی ویسٹرن سپورٹ کے ساتھ، تو یہ ایک تسلسل ہے اسی کا، اور اس کو وہ کٹ پتلی سمجھتے ہیں امریکہ یا ویسٹ کا. تو یہ پروسیس تو وہ شروع دن سے نہیں مانتے، اور ابھی اس وقت چونکہ انہوں نے تازہ تازہ امریکہ کے ساتھ مذاکرات کیے تھے، اور مذاکرات تقریباً امریکہ اور طالبان کے درمیان طے ہو چکے تھے، بس صرف فارمل اوریجنل ڈرافٹ پہ دستخط کرنے تھے، لیکن پریزیڈنٹ ٹرمپ صاحب نے، جیسے سب کو معلوم ہے، انہوں نے اس کو ختم کر دیا کہ مزید نہیں کرتے ہیں مذاکرات. اب بات آ جاتی ہے پھر واپس، اگر ہم افغانستان کے الیکشن کو آ جائیں، تو اگر الیکشن ہونے دے، جن کا پہلے سے ہی طالبان نے کہا تھا کہ ہم اس کو ہونے نہیں دیں گے، ڈسرپٹ کریں گے، لیکن اگر ہونے دے، لیٹس پریزیوم، تو اس میں طالبان پارٹیسپیٹ ہی نہیں کر رہے، تو یہ پھر طالبان کی نمائندگی اس کے اندر کہاں ہوگی؟ اور جب تک کہ ہموار زمین دونوں کو میسر نہ ہو، لیول فیلڈ جیسے کہتے ہیں، تو طالبان تب تک اس میں حصہ اس لیے نہیں لیں گے کہ طالبان کی طاقت ابھی تک بندوق کے نالی سے، وہ جنگ کے ذریعے افغانستان کے اندر اپنی پریزنس دکھاتے ہیں، اور زیادہ تر افغانستان پہ وہ حاوی ہیں، ڈسٹرب کر رہے ہیں. تو اس میں ان کی اپنی ایک ایکسپرٹیز ہے، اور ساری دنیا اس کو مانتی ہے، تو ان کا الیکشن پروسیس میں کوئی رول اس کا نہیں ہے، نہ وہ پولیٹیکل پارٹی ہے، نہ اس پہ انہوں نے کام کیا ہے، تو ایک دم وہ الیکشن میں اگر جانا بھی چاہے تو نہیں جا سکتے، جب تک کہ کچھ عرصہ حکومت میں وہ رہے، نہ کوئی ایسا طریقہ نکلے بات چیت کے ذریعے کہ افغانستان کے اندر حکومت بنے، افغان حکومت اور طالبان اور باقی لوگوں کی مرضی سے، تو وہ حکومت کچھ عرصے کے بعد انتخابات کرائے، تو اس میں تو امکان ہے طالبان کے پارٹیسپیشن کا، لیکن اب اس وقت اس انتخاب میں نہ طالبان خود پارٹیسپیٹ کر سکتے ہیں، نہ ان کا سپورٹ ہوگا اگر وہ غلطی کر بیٹھے جو کہ نہیں کر رہے، اور نہ وہ ان کو کرنے دے رہے ہیں، کیونکہ وہ سمجھتے ہیں کہ اگر الیکشن ہو جائے تو اچھا، غنی جس کا ابھی پوزیشن خاصا کمزور ہے، اس نے اپنا کنسٹیٹیوشنل مدت پورا کر لیا، سپریم کورٹ کے کہنے پہ کچھ عرصہ انہوں نے دیا تھا، وہ اب ختم ہو رہا ہے، تو اگر الیکشن جیت جائے، وہ جیت جائے یا کوئی بھی الیکشن جیت جائے، حکمتیار صاحب ہو یا عبداللہ یا کوئی بھی، تو وہ تو پھر ایک طاقتور مورلی اس حیثیت میں ابھر گیا کہ بھائی اب ہم سے بات کر لیں، میں تو عوام کا نمائندہ ہوں، تو اب تو عوام کی نمائندگی کا کوئی اسٹرانگ کنٹینڈر نہیں ہے، تو طالبان وڈ لائک دیٹ کنڈیشن ٹو کنٹینیو، اور اس کے اندر بات چیت ہو، بات چیت کے بعد جو حکومت بنے وہ الیکشن کرے، پروسیس بنے، اس پہ شاید وہ اعتماد.
جی ڈاکٹر سرفراز خان صاحب، آپ کی رائے، طالبان کے ترجمان کے اس انٹرویو کا کانٹینٹ آپ کے سامنے ہے، کیا چیز ہے جو انہیں بہت پورے اعتماد رکھے ہوئے ابھی بھی؟
ایک تو طالبان جو ہے وہ الیکشن ووٹ کا سسٹم سیاسی پارٹیاں یا اختلاف رائے کا حق دینے کے لیے تیار ہی نہیں ہوتے، لہٰذا وہ سوٹیڈ نہیں ہے الیکشن کے لیے، اور ان کا خیال یہ ہے کہ وہ اپنی رائے کو ماضی کی طرح لوگوں پر مسلط کر سکتے ہیں. ماضی میں بھی طالبان نے جب افغانستان پر اپنی حکومت قائم کی تو انہوں نے ایک دہشت کی فضا قائم کی تھی جس میں لوگ کچھ بھی کرنے کی آزادی نہیں رکھتے تھے، جو انہیں کہا جاتا تھا صرف وہی کر سکتے تھے. تو چونکہ اس طرح کی جو تنظیمیں ہوتی ہیں وہ زیادہ تر طاقت کے استعمال پر یقین رکھتی ہیں، اور وہ یہی سمجھتی ہیں کہ جو سچ वो जो समझते हैं वो वही सच है, उसके अलावा कुछ भी दुरुस्त नहीं है। तो इसलिए वो प्रतिवाद इस सिल्क में है, उनका ख्याल ये है कि अफगान जो इलेक्शन है उनको एक तो वो डिस्टर्ब कर पाएंगे ताकत का इस्तेमाल करके और लोगों को रोक पाएंगे। हालांकि माजी हमें ये बताता है कि वो नहीं रोक पाए, पहले भी वो मुतद बार धमकियां दे चुके हैं कि वो अंगूठे को काट देंगे अगर जिसने वोट डाला, लेकर लोगों ने वोट डाले। फिर दूसरा उनका ख्याल ये है मुख्तलिफ इलाकों में जहाँ जहाँ भी उनकी रीच है वहाँ पर वो पोलिंग स्टेशन को डिस्टर्ब करेंगे। तीसरा जो उनका ख्याल ये है कि अगर चंद धमाके हो जाए तो लोग खौफजदा हो तो शायद वोट ना डालें, जो मेरा ख्याल है उनका ख्याल गलत है क्योंकि लोगों ने धमाकों और खौफ के बावजूद बाजी में वोट डाले हैं और इस बार भी लगता है कि लोग वोट डालना चाहते हैं, अभी तक तो ये नजर आ रहा है।
सही।
एक और चीज जो है वो ये समझते हैं कि मुख्तलिफ जो धड़े हैं यानी अशरफ गनी साहब हो, अब्दुल्ला अब्दुल्ला साहब का धड़ा हो, गुलबदीन हिकमत यार वाले हो या मजीद जो लोग हैं उज़्बेक या जो कैंडिडेट है या हजारा, इनका ये भी ख्याल है कि ये सारे लोग अभी तो इलेक्शन में जा रहे हैं लेकिन इलेक्शन के बाद ये लामहाला एक दूसरे पर धांधली के इल्जाम लगाएंगे, क्योंकि माजी में भी हम जानते हैं कि इल्जाम लगेंगे और अब्दुल्ला अब्दुल्ला के दरमियान फिर कोलिशन बनाना पड़ा था, एक यूनिटी की हुकूमत बनानी पड़ी थी। लगता ये है कि इस बार जो तीन कैंडिडेट मेजर हैं उनमें से दो पश्तून, बल्कि अब्दुल्ला अब्दुल्ला को भी लोग कहते हैं पश्तून नहीं, हालांकि वो ही पश्तून ही है, जैसे उसकी कॉन्स्टिट्यूशन में ज्यादा जो है तारीख है वोट देने वाले, लेकिन वो खुद पश्तून में वोट ले सकता है।
ठीक।
एक ख्याल शायद ये भी है कि पश्तून वोट गुलबदीन हिकमत यार वालों और अशरफ गनी वालों में डिवाइड हो सकता है और इस साथ ही जो है उससे फायदा जो है
अब्दुल्ला अब्दुल्ला साहब को फायदा पहुंच सकता है,
वोटों को जो दूसरी वोटें उनको मिल सकता है। तो फिर चूंकि तालिबान जो कि प्रीडोमिनेंटली पश्तून है तो ख्याल ये है कि वो उससे भी फायदा उठा पाएंगे। तीसरा ये अहम बात है कि ये इनका एक अपना प्रोपेगेंडा है, तरीकाकार है और ये कहते हैं कि चूंकि बैरूनी कुवतें वहाँ मौजूद हैं लिहाजा इलेक्शन जो है इंतखाबात जो है वो आज़ाद हो ही नहीं सकते, और वैसे भी इनके नज़दीक इस्लाम में जो है जदीद जो इलेक्शन का सिस्टम है वो इनके नज़दीक जायज़ ही नहीं है। ये तो वो बैट वाले,
लेकिन ये तो खैर अब इंटरनेशनल कम्युनिटी का इसमें भी कंसेंसस है ना कि कॉन्स्टिट्यूशन उसके तो चार्टर और उसके फ्रेमवर्क को तो हर सूरत मानना पड़ेगा। अम्बेसडर रियाज वजीर साहब, आपने जो गुफ्तगू की कि ज़ाहिर तालिबान लड़ाई जारी रख सकते हैं, कोई इसमें शुबा नहीं है, लेकिन तालिबान को भी ये यकीन हो चला है कि वो लड़ाई तो जारी रख सकते हैं लेकिन वो इक्तदार एक दिन भी कायम नहीं रख सकते अगर उनकी इंटरनेशनल कम्युनिटी के साथ अब इंगेजमेंट नहीं होती है, जो पावर उनके पास नहीं है वो एरियल स्ट्राइक की है, सो बात तो करना पड़ेगी।
देखिए उनको ये एहसास है और उसका भी बरमला इजहार भी कर चुके कई जगहों पे, और आप इसे अंदाजा लगा लें कि दोहा में जब अमेरिका के साथ मुज़ाकरात ख़त्म हो गए तो उसके फौरन बाद वो मास्को में थे, फिर मास्को के बाद शायद बीजिंग चले गए या तेहरान चले गए, ताजिकिस्तान भी किसी से सुना था कि शायद वो गए। तो ये पहले आप देख लें जब तालिबान की हुकूमत थी अफगानिस्तान में, उस वक्त सिवाय पाकिस्तान और सऊदी अरब और यूएई के और किसी ने इनको नहीं कबूल किया था, तो इसका एहसास उनके साथ है कि दुनिया हमें उस तरह कबूल नहीं करेगी जैसे पहले हम आए थे, तो ये बाकी अफगानियों को भी हुकूमत में शामिल करना पड़ेगा, साथ मिल के हुकूमत बनाएंगे, अकेले हुकूमत न अफगानी उनकी मानेंगे न बाकी दुनिया मानेगी, न खुद वो चला सकेंगे, बल्कि अकेले में कोई धड़ा नहीं कर सकता है। बस अफगानी साहब को देख ले या वो सिलसिला जो वेस्ट ने बोन कॉन्फ्रेंस के बाद चलाया क्या वो कामयाब हुआ, हालांकि सारी दुनिया उसके पीछे खड़ी थी, इतनी कुवतें आई थी अफगानिस्तान के अंदर, फिर भी अभी तक जंग जारी है। तो अफगानिस्तान में अमन लाने के लिए और कामयाब हुकूमत चलाने के लिए सबका हुकूमत पे मुत्तफिक होना और हुकूमत के अंदर होना, इकट्ठे हुकूमत चलाना ये जरूरी है, इसके बगैर نہ امن آ سکتا ہے نہ اس حکومت کو کوئی ایکسیپٹ کرے گا 100% افغانستان کے اندر. لیو الون دی آؤٹ سائڈ ورلڈ.
بہت شکریہ آپ کا امبیسڈر ریاض وزیر صاحب, آپ نے جوائن کیا. ڈاکٹر سرفراز خان صاحب آپ کے بھی ہم ممنون ہیں. سامعین اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام جہاں رنگ اپنے اختتام کو پہنچتا ہے. پروڈیوسر تھے اس کے لیے انجم ہیرل گل. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
اب آپ کے ہاتھ میں.
پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے.
دور جانے کی ضرورت نہیں, وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو اب ایپ سٹور پر بھی دستیاب ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
سینیٹر کے دن افغانستان میں صدارتی انتخاب ہونے والا ہے, جس میں 95 لاکھ ووٹرز اپنا حق رائے دہی استعمال کر سکیں گے. ان میں 30% خواتین ووٹرز ہیں. اس موقع پر یہ خواتین کیا محسوس کرتی ہیں, اس کے بارے میں وائس آف امریکہ کی عائشہ تنظیم نے, جو اس وقت افغانستان میں ہیں, کچھ خواتین سے بات کی اور ان سے ان کی توقعات, اندیشوں اور شکایات کے بارے میں پوچھا. ان کی رپورٹ کی تفصیلات کے ساتھ میں ہوں سعدیہ زیب رانجھا. سن 2001 میں طالبان کے زوال کے بعد سے سینیچر کو ہونے والا انتخاب افغانستان میں چوتھا صدارتی انتخاب ہوگا. افغان حکومت اور غیر ملکی حکومتیں, جن کا اس ملک میں بہت کچھ داؤ پر لگا ہوا ہے, ان کامیابیوں کا چرچا کرتے نظر آتی ہیں جو افغانستان نے گزشتہ 20 برسوں میں حاصل کی ہیں. اس سے قطع نظر گیلپ کے رایاما کے ایک جائزے کے مطابق تقریباً آدھی افغان خواتین صورتحال سے اتنی غیر مطمئن ہیں کہ وہ ہمیشہ کے لیے ملک چھوڑنے پر آمادہ ہیں. ان میں سے بہت سی خواتین نے اپنی مایوسی کے اظہار کے طور پر یہ فیصلہ کیا ہے کہ وہ ووٹ نہیں دیں گی. ان خواتین میں کابل میں مقیم شبنم یوسفی بھی شامل ہیں.
5 سال کے سپریشت حکومت.
In the last 5 years the government didn't deliver anything worthwhile.
گزشتہ 5 سال میں حکومت نے کوئی قابل ذکر کام نہیں کیا, خاص طور پر انہوں نے خواتین کے لیے کچھ بھی نہیں کیا. الیکشن میں امیدوار خالی خولی وعدے کر رہے ہیں, کچھ بھی نہیں بدلے گا. یہ تھیں کابل میں رہائش پذیر خاتون ووٹر شبنم یوسفی. گزشتہ انتخابات میں بڑے پیمانے پر دھاندلی کے الزامات کے بعد افغانستان میں اب ووٹ ڈالنے کے لیے ہر ووٹر کی تصویریں اور انگلیوں کے نشان لیے جانے کو ضروری قرار دیا گیا ہے. ملک کے کچھ حصوں میں جو ثقافتی لحاظ سے قدامت پسند ہیں, سرگرم کارکنوں کو اس بات پر تشویش ہے کہ الیکشن حکام نے لوگوں کو یہ سمجھانے کے لیے کہ ہر بات خفیہ ہوگی صحیح انداز سے کام نہیں کیا. قندھار میں ایک ایسی ہی سرگرم کارکن مریم دورانی نے اظہار خیال کرتے ہوئے کہا, اس علاقے میں یہ ایک حساس مسئلہ ہے, خاص کر دیہی علاقوں اور ہمارے علاقوں میں. اگر ان کی تصویریں اتاری جانی ہیں تو پھر خواتین کو ووٹ ڈالنے کے لیے قائل کرنا بہت دشوار ہے. صرف اسی مسئلے پر بہت سی خواتین گھروں سے باہر نہیں نکلیں گی. افغانستان میں 30 لاکھ سے زائد خواتین نے ووٹ ڈالنے کے لیے خود کو رجسٹر کیا ہے. ان میں بہت سی نوجوان ہیں اور کافی پر امید ہیں اور اپنی تقدیر کا تعین خود کرنا چاہتی ہیں. کابل کی ایک اور ووٹر شبنم نوری کہتی ہیں,
We will vote. We want to choose our own future. This is the responsibility of every Afghan. If we don't vote, we can't.
ہم ووٹ ڈالیں گے. ہم اپنے مستقبل کا خود انتخاب کرنا چاہتے ہیں. یہ ہر ایک افغان کی ذمہ داری ہے. اگر ہم ووٹ نہیں ڈالتے تو پھر ہم آنے والی حکومت سے اپنے حقوق کا مطالبہ نہیں کر سکتے. الیکشن کے امیدوار ایسے گروپ کو اپنی جانب راغب کرنے کی کوشش کر رہے ہیں. توقع ہے کہ الیکشن میں مقابلہ سخت ہوگا اور 30 لاکھ خواتین ووٹرز کی تعداد خاصی ہے. افغانستان میں ہفتے کے روز کے صدارتی انتخاب میں خواتین ووٹروں کی اہمیت اس حقیقت سے آیا ہے کہ بیشتر امیدوار اس بات کا وعدہ کر رہے ہیں کہ خواتین کے حقوق کا تحفظ کیا جائے گا. اب دیکھنا یہ ہے کہ جیتنے والا امیدوار اپنے وعدے پر قائم رہتا ہے یا نہیں. سعدیہ زیب رانجھا, وائس آف امریکہ واشنگٹن.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے, www.urduvoa.com.